नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा भइरहेको ढिलाइबारे छलफल गर्दैछौं। स्थानीय तहको दुई चरणको चुनाव सकिएसँगै अब राजनैतिक कार्यसूची प्रतिनिधि सभा र प्रदेश सभाको चुनावतर्फ केन्द्रित भएको छ। आगामी माघ 7 गतेभित्र तीनै चरणको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ। प्रदेश सभाको असोजको अन्तिम हप्ता र प्रतिनिधि सभाको चुनाव मंगसिरको पहिलो हप्तामा गर्न निर्वाचन आयोगले सरकार समक्ष प्रस्ताव गरेको छ। आयोगले यसरी मिति नै निर्धारण गरेर चुनावको तयारी थाल्न सरकारलाई आग्रह गरे पनि सरकारको तर्फबाट भने चुनावका लागि गम्भीरता देखिँदैन। संविधान अनुसार नयाँ निर्वाचन क्षेत्र निर्धारणका लागि गठन गर्नुपर्ने क्षेत्र निर्धारण आयोग र संसदबाट पारित हुनुपर्ने कानून पारित गर्न ढिलाइ भएको छ। निर्वाचन आयोगले असार मसान्तभित्र चुनावका लागि चाहिने कानून र साउन 15 गतेभित्र क्षेत्र निर्धारण गरिसक्न भने पनि दुवै काम नहुने भएको छ। आजको कार्यक्रममा हामी क्षेत्र निर्धारण आयोग गठन गर्न किन ढिलाइ भइरहेको छ, सरकार र सत्ता पक्षीय दल 240 वटै निर्वाचन क्षेत्रलाई निरन्तरता दिने पक्षमा जुटेका हुन्, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति कहिले घोषणा हुन्छ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र बालकृष्ण खाँड।
तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
हामी संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरणमा छौं र संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण कडी स्थानीय तहको चुनाव लगभग सकेका छौं, दुई नम्बर प्रदेश बाहेक। अब संघ र प्रदेशको पनि चुनाव गर्नुपर्नेछ, त्यसका लागि चाहिँ कानून र क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्नुपर्ने स्थिति छ। तर सरकार र सत्तापक्षी दलहरूले त्यसमा अलिकति ध्यान नदिएको हो कि, यसमा अलिकति ढिला भएको हो कि भन्ने गुनासो सुनिरहेछ, यसमा के भइरहेको छ, तपाईँहरू के सल्लाह गर्नुभएको छ?
होइन, सर्वप्रथम त हामीले स्थानीय निकायको निर्वाचनहरू सम्पन्न गर्यौं र तथापि अहिले दुई नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचनका लागि अब असोज 2 गतेका लागि समय चाहिँ निर्धारण गरेको छ, होइन? र प्रारम्भमा हामीले चैत मसान्तभित्रै स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने हाम्रो कार्ययोजना थियो। तथापि त्यसका लागि केही राजनीतिक सहजता ल्याउनको लागि अब संविधान निर्माणको प्रक्रियामा रहेका राजनीतिक दलहरू त यसै पनि अब संविधान कानूनको चाहिँ प्रक्रियामा हुनुहुन्छ। संविधान निर्माणको अन्तिम चरणमा यो संविधान सभाबाट बाहिरिएका राजनीतिक दलहरू, खास गरेर मधेस केन्द्रीय दलहरूलाई पनि संवादको माध्यमबाट व्यवस्थापिका संसदमा चाहिँ उहाँहरू आउनुभएको छ र उहाँहरूको माग के छ भने संविधानमा भएका कमी कमजोरीहरूलाई केही सुधारौं, संविधानलाई संशोधन गरौं र संविधानलाई संशोधन गर्ने क्रममै चाहिने अब हामीहरू अगाडि बढ्या हो र खास गरेर स्थानीय निकायको निर्वाचनकै बेलामा पनि उहाँहरूको सहभागिता तपाईँ हामी सबैले चाहेको हो। किन नेपाल एउटा ठूलो राजनीतिक चाहिँ द्वन्द्वबाट अगाडि आएको छ, खास गरेर नेपाल कम्युनिस्ट पार्टी माओवादीले 10 वर्षसम्म सशस्त्र संघर्ष गर्यो र त्यसको धेरै ठूलो प्रभाव पनि नेपालको राजनीतिमा, नेपालको समाजमा पर्यो र हजारौं हजार मान्छेले आफ्नो जीवन बलिदान गर्नु पर्यो र हजारौं मान्छेहरू अंगभंग र विस्थापित पनि बन्नु पर्यो। त्यस कारणले एउटा राजनीतिक द्वन्द्वको चक्रबाट एउटा समन्वय र सहमतिबाट शान्ति प्रक्रिया अगाडि बढेका मुलुकलाई अर्को राजनीतिक द्वन्द्वको चक्रमा नफसोस्, हाम्रो चाहिने सजगता र सत्प्रयास त्यही नै हो। त्यस कारण अहिले फेरि अब पहाड र मधेसको नाममा अब या कुनै सामाजिक साम्प्रदायिक चाहिने मुद्दामा कुनै पनि द्वन्द्व सिर्जना नहोस् त्यसको लागि नै हामीले सार्थक प्रयत्न गरेका हो। त्यसका लागि अब छलफल संवाद गर्दाखेरि अब चैतको निर्वाचन हामीले वैशाखमा गर्यौं, वैशाखमा नसकेर फेरि जेठमा पनि गर्यौं, जेठमा नसकेर चाहिँ असारमा गर्यौं, असारमा पनि सम्पूर्ण चाहिने प्रदेशको र सम्पूर्ण स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि असोज 2 गते तोकिएको छ, बाँकी अवधिका बाँकी क्षेत्रका लागि. त्यसले गर्दा यो चाहिँ नि अब निर्वाचन चाहिँ नि सार्ने कुनै यो होइन, प्रयोजनका लागि होइन. जुन राजनैतिक दलहरू निर्वाचनमा आउनु भएको छैन उनीहरूलाई पनि निर्वाचनमा ल्याउने हो. त्यो निर्वाचनमा किन ल्याउने हो भने अब संविधान कार्यान्वयन गर्ने क्रममा पक्ष र विपक्ष भएर कुनै द्वन्द सिर्जना नहोस् र सम्भवतः सहमतिमै सबै दललाई संविधान कार्यान्वयनको क्रममा अगाडि बढाउन सकियोस् भनेरै चाहिँ नि स्थानीय निकाय पनि यो चरणगत रूपमा भएको हो केही समय.
यो त भयो यो मधेश केन्द्रित दलहरूलाई सहमतिमा ल्याउने कुरा. मैले यतिखेर केन्द्रित गर्न खोजेको चाहिँ अब हामीले स्थानीय तहको चुनाव चाहिँ दुई गते गर्छौँ ढिलो चाँडो, उहाँहरूलाई पनि चुनावमा ल्याउनको लागि सत्तापक्षीय दलहरूले सरकारले भरमस्तुर कोसिस गरेको छ, वातावरण सहज बन्दै गएको छ. तर प्रदेश र संघको चुनावका लागि जुन गम्भीरता हुनुपर्थ्यो, किनकि हामीसँग अब चार पाँच महिनाभन्दा बढी समय छैन, त्यसका लागि क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने र दुई तीनवटा कानून संसदबाट तत्काल पारित गर्नुपर्ने कुरा छ. त्यसमा अलिकति ध्यान नपुगेको हो कि
अब कानून निर्माण गर्ने र पारित गर्ने प्रक्रियाकै क्रममा छ र यो निर्वाचन क्षेत्र निर्धारण आयोग पनि अब चाँडै नै बन्छ. अब खास गरेर हाम्रो सबै ध्यान चाहिने स्थानीय निकायलाई नै अब निर्वाचित गराउनेमै थियो. त्यसका लागि नै हामीले सबै राजनीतिक दलसँग, सरकारमा सामेल भएका सरकारमा नभएका सबै दलसँग त्यो संवाद र सहमतिमा अगाडि बढ्या हो. त्यसै कारणले अवश्य पनि झगडा गर्न जति सजिलो छ मिलाउन त्यति सजिलो छैन, गाह्रै काम हो. यो मिलाउने क्रममै चाहिने यो संवादलाई प्राथमिकता दिएको हो सरकारले र स्थानीय निकायको निर्वाचन सम्पन्न भइसकेपछि अनि प्रदेश तहको निर्वाचन र त्यसपछि केन्द्रीय व्यवस्थापिकाको निर्वाचन पनि गर्न मार्ग प्रशस्त पनि हुन्छ र सहज पनि हुन्छ भनेर लागेकै हो. अब राजनैतिक दलहरूले स्थानीय निकायको निर्वाचनमै चाहिने पनि अब सहभागिता नजनाएको अवस्थामा त्यसले पछिल्ला निर्वाचनहरूलाई पनि केही विघ्न बाधाहरू ल्याउँछन् नै. त्यसमा चाहिँ नि सजगता पुर्याएरै स्थानीय निर्वाचनको बखतमै उहाँहरूसँग सहमति गरेर उहाँहरू पनि निर्वाचनमा आउनुहोस् भन्नका लागि नै केही चाहिँ नि गृह कार्य गर्नका लागि समय लाग्या हो.
जस्तै हिजो के पनि सुनिन्छ भने सत्तापक्षीय दलहरूले चाहिँ यो नयाँ निर्वाचन क्षेत्र निर्धारण गर्नुको साटो पुरानै 240 निर्वाचन क्षेत्रलाई कायम गरेर चाहिँ केन्द्रीय संसदको चुनाव गराउनेतर्फ पनि छलफल सुरु गरे भन्ने कुरो सुनिन्छ र त्यसको चाहिँ आलोचना पनि सुरु भइरहेछ सञ्चार माध्यम. विपक्षी दलले चाहिँ असहमति प्रकट गरिरहेछ.
त्यसमा संविधानमा जुन प्रावधान छ त्यो संविधानको भएको प्रावधानलाई सरकारले कार्यान्वयन गर्ने हो र हाम्रो पार्टी नेपाली काङ्ग्रेसले पनि संविधान निर्माण गर्ने क्रममा अगुवाई गरे हो. हामीले नेपाली काङ्ग्रेसका सभापति तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाज्यूकै पालोमा सबै दलहरूलाई मिलाएरै चाहिँ यो संविधान निर्माण गरिएको हो र संविधान जारी गरिएको हो. त्यस कारणले यो संविधानलाई परिष्कृत गर्ने क्रममा संविधान संशोधन पनि होला कतिपय मुद्दाहरूमा, कतिपय धाराहरूमा. तथापि अहिले संविधानको जुन प्रबन्ध छ त्यही प्रबन्ध अनुसारै प्रदेश र चाहिने यो संघीय संसदको चुनाव हुन्छ. अहिले नेपाली काङ्ग्रेसले यसका बारेमा औपचारिक छलफल पनि प्रारम्भ गरेका छैन. यो सिटको बारेमा तपाईँले भने जस्तै छलफल गरेका छैन र हामी चाहिँ नि स्थानीय निर्वाचन निर्वाध रूपमा सम्पन्न होस् र निर्वाचनको दरमियानमा चाहिँ नि कसैको चाहिँ नि तपाईँलाई जीव ज्यानको नोक्सानी नहोस् र पूर्ण शान्तिपूर्ण रूपमै होस् त्यसलाई चाहिँ नेपाली जनताले सहजतापूर्वक लिइदिनुहोस् र स्थानीय निर्वाचनमा ठूलो प्रतिशतमा नेपाली जनताको सहभागिता रहेको छ र त्यस्तै यो स्थानीय निर्वाचन सम्पन्न भएपछि प्रदेश निर्वाचनमा पनि सबै राजनीतिक शक्तिहरूले सबै दलले एउटा उत्साहका साथ चाहिँ सहभागी हुन् भन्नेमै चाहिँ हाम्रो ध्यान छ र अहिले यसलाई चाहिँ हामीले अब यो सिट संख्या चाहिँ बढाउने घटाउनेमा चाहिँ हाम्रो पार्टीको लागि पर्याप्त छैन.
जस्तै यो क्षेत्र निर्धारण आयोग बेलामा गठन नगर्नु र यो यी कानूनहरूलाई पारित गरेर चाहिँ प्रदेश र संघको चुनावको वातावरण बनाउन ढिलो गर्नुले कतै यो संसदको म्याद थप्ने पनि कुरो छ, यतातर्फ पनि हामीले सोचिरहेछौँ.
होइन, यो तहगत रूपमा चाहिँ नि स्थानीय निकायको निर्वाचन पहिला गरौँ भनेर सबै दलले भनेकै हो. होइन, स्थानीय निकायको निर्वाचनका लागि केही समय लागेको छ. त्यसो स्थानीय निकायपछि प्रदेशको, प्रदेशपछि चाहिँ व्यवस्थापिका संसदको, किनकि अहिले व्यवस्थापिका संसद त चाहिँ नि पछिल्लो संविधान सभालाई हामीले संविधान जारी भइसकेपछि यसैलाई व्यवस्थापिका संसदको स्वरूप दिएका छौँ. होइन, जननिर्वाचित प्रतिनिधि संस्था व्यवस्थापिका संसद त अहिले तत्काललाई छँदैछ माघ 7 गतेको लागि. अब अहिले हामीसँग के थिएन भन्दा स्थानीय निकाय थिएन, अहिले के छैन भन्दा प्रदेश सभा छैन, प्रदेश सरकार छैन. त्यस कारणले तहगत रूपमा चाहिँ स्थानीय निकायको निर्वाचन गर्ने, प्रदेशको गर्ने अनि केन्द्रको गर्ने भनेर यो चाहिँ हामीले सबै दलहरूको बीचमा एउटा सहमति जस्तो गरेरै चाहिँ यो प्रक्रियालाई अगाडि बढाएको हो।
तर यो तपाईँले एउटा मार्गदर्शन कार्यसूची पनि यही हो, तर यसका लागि जुन तयारी हुनुपर्थ्यो नि हामीले अब संघ प्रदेशको चुनाव गर्नको लागि, त्यो तयारी चाहिँ देखिएन।
होइन, निर्वाचन आयोगलाई प्रारम्भिक तयारी गर्नु भनेर भनेकै छ। अब सरकारका चाहिँ नि निर्वाचन गराउनलाई सहयोग पुर्याउने एजेन्सीहरू प्रशासनिक संयन्त्रदेखि लिएर सुरक्षा संयन्त्र पनि त्यसको लागि तयारै छ। होइन, अब त्यसका लागि आवश्यक कानूनको व्यवस्था गर्नका लागि सरकारले कानून अगाडि बढाएकै छ र अब त्यसपछि त्यसलाई अब खास गरी निर्वाचनका लागि निर्वाचन क्षेत्रहरू तय गर्नका लागि अहिले पार्टी विभिन्न पार्टीसँग यो गृह कार्य भइरहेका छ र पार्टीहरूसँग यसका बारेमा सहमति भयो र यो आयोग बनाउने कुरामा चाहिँ नि अब सबै पार्टीहरूको राय आइसकेपछि यो आयोग बन्छ र आयोग बनाउने गृह कार्यमा सरकार चाहिँ लागिरहेको छ अहिले।
भनेपछि यो निर्वाचन आयोगले जुन प्रस्ताव गरेको छ, असोजको अन्तिममा चाहिँ प्रदेशको चुनाव गरौं र मंगिरको पहिलो हप्ता चाहिँ केन्द्रीय संसद प्रतिनिधि सभाको चुनाव गरौं भनेर चाहिँ प्रस्ताव अगाडि सारेको छ, त्यो कार्यान्वयन हुन्छ?
होइन, यो माघ 7 गतेभित्र चाहिँ हामीले तिनै तहको चुनाव गराउनु पर्ने हो। होइन, अब माघ 7 गतेभित्र तिनै तहको चुनाव हुन्छ, त्यो कुरालाई नै लक्षित गरेर चाहिँ सरकार या राजनीतिक दलहरू अगाडि बढ्छन्।
जस्तै तपाईँले यो मतदाता नामावली संकलनको विषयमा पनि प्रधानमन्त्री तपाईँको पार्टीको सभापति र निर्वाचन आयोगलाई ध्यान आकर्षण गराउनु भयो, यो म्याद अलिकति थप्नुपर्छ भन्ने हो कि के हो, कसरी यसलाई?
अहिले खास गरेर यो निर्वाचनको बेलामा ठूलो संख्यामा चाहिँ नि मतदाताहरू या पार्टी कार्यकर्ताहरू लामो समय क्रियाशीलै हुनुहुन्थ्यो नि, र खेतीपातीकै बेला पर्यो। अब स्थानीय निकायको निर्वाचन 6 वटा प्रदेश सिद्धिएको छ, 7 नम्बर त अझै बाँकी नै छ। होइन, अब यही बीचमा प्रदेश र चाहिँ नि संघीय संसदको चाहिँ निर्वाचनलाई लक्षित गरेर मतदाताहरूको छुट्टिया नामलाई चाहिँ थप्ने प्रक्रियाको प्रारम्भ भएको छ र यो चाहिँ नि 15 दिनको समय खास गरेर दुर्गम जिल्लाहरूलाई दूरदराजमा पर्याप्त भएन, किनकि सदरमुकाममा पुग्नै चाहिँ तपाईँलाई 2-3 दिन लाग्छ। केही मान्छेहरूको नाम छुट्यो, अब ती मान्छेहरू चाहिँ सदरमुकाममै जानु पर्यो, त्यसको लागि 15 दिन यो बर्खाको सिजन पनि छ, खेतीपातीको सिजन पनि छ, त्यही कारणले 15 दिन पर्याप्त हुँदैन, कम्तीमा पनि 1 महिना दिनुहोस्। यो श्रावण महिनाभरि नै चाहिँ यो मतदाता नामावली छुट नामावली संकलन गर्ने र फोटो खिच्ने समय राखिदिनुहोस्, त्यो प्रबन्ध गर्नुहोस् भनेर भने एक र नम्बर 2, अब विदेशमा रहेका नेपालीहरूको पनि नेपालमा प्रजातन्त्र बहालीका लागि ठूलो योगदान छ, चाहे उहाँहरूले चाहिँ युवा कालमा नेपालमै गरेको चाहिँ योगदान र बलिदान होस् या अन्तर्राष्ट्रिय क्षेत्रमा विदेशमा पनि रहेर विभिन्न विदेशको भूभागमा पनि त्यहाँ उहाँहरूले सङ्घर्ष गर्दै नेपालमा लोकतन्त्रको बहालीको लागि होस् या नेपालमा चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रको चाहिँ स्थापनाको लागि हो, त्यहाँ पनि उहाँहरूले सङ्घर्ष गर्नुभएको छ र नेपालमा हामीले गरेको सङ्घर्षलाई त्यहाँबाट चाहिँ थप प्रेरणा थप बल र थप मद्दत गर्नुभएको छ। ती लाखौं लाख नेपालीहरूले पनि नेपालमा हुने जुनसुकै निर्वाचनमा पनि सहभागी हुने खालको चाहिँ प्रबन्ध गरियोस्, आवश्यक व्यवस्था गरियोस् भनेर हामीले निर्वाचन आयोगलाई पनि भन्यौं र सरकारलाई पनि भन्यौं र त्यसमा उहाँहरूको पनि नामावली छुट्या होला। अब उहाँहरू चाहिँ त्यो नामै छुटेको नाम चाहिँ थप्नको लागि विदेशबाटै नेपाल तत्कालै आइहाल्न सक्ने अवस्था छैन, त्यस कारणले विदेशमै चाहिँ त्यहाँ राजदूतावासमै निर्वाचन आयोगले त्यो सुप्रबन्ध गरेर चाहिँ त्यहाँ नामावली संकलन गर्ने र फोटो खिच्ने आवश्यक प्रबन्ध गरोस् भनेर चाहिँ हामीले भन्यौं। त्यस्तै 2070 सालको संविधान सभाको निर्वाचनमा नाम भएका व्यक्तिहरूको पनि फोटो खिचेका व्यक्तिहरूको जो मतदातामा नाम थियो, कतिपय चाहिँ मतदाता बन्नुभयो उम्मेद्वार बन्नुभयो उहाँहरूको पनि नाम छुट्याए देखियो अहिले, या नाम चाहिँ पनि तपाईँलाई एउटा वडामा हुनुपर्ने एउटा मतदान केन्द्रमा हुनुपर्ने अर्को मतदान केन्द्र अर्को वडामा नाम पुग्या देखियो, त्यो कुराहरू पनि सच्याइयोस् भनेर भन्यौं। त्यस्तै चाहिँ तपाईँलाई अब यो 75 जिल्लाको सदरमुकाममा मतदाता नामावली छुट नामावली संकलन गर्ने र फोटो खिच्ने गर्ने क्रममा कतिपय एकदमै दुर्गम जिल्लाहरूमा त्यसले अब त्यहाँको छुटिया मतदाताहरूलाई अब असहज पनि बनाएको छ, त्यसले गर्दा हामीले के भन्यौं भने अब यो 744 वटा इकाइहरू भए महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिका यो 744 वटा स्थानीय निकायहरूको केन्द्रमा यो चाहिँ नि छुट मतदाता नामावलीहरू संकलन गर्ने र फोटो खिच्ने काम गर्ने सुप्रबन्ध आयोगले गरिदियो भने त्यहाँका जनताहरूलाई धेरै ठूलो चाहिँ राहत हुन्थ्यो, आफ्नो अब व्यवसायिक काम पनि गर्न भ्याउने, खेतीपाती काम पनि गर्न पाउने र अब त्यहाँ दूरीको हिसाबले चाहिँ नजिक पनि हुने, त्यो चाहिने पनि गरिदिनुहोस् भनेर हामीले भन्यौँ। र अब त्यसका साथसाथै चाहिने अब काठमाडौँ उपत्यका लगायत अब विभिन्न जिल्लामा मान्छेहरू, कर्मचारीहरू, विद्यार्थीहरू चाहिने आफ्नो जिल्लाबाट अर्को जिल्लामा पनि पढ्न गएको हुन्छ, रोजगारीका लागि गएको हुन्छ, घरको चाहिने मूली मान्छे रोजगारीमा जाँदाखेरि घरका युवाहरू पनि त्यहाँ सँगै गएका हुन्छन्, छोराछोरी पनि परिवारका सदस्यहरू पनि सँगै गएका हुन्छन्। अब फेरि यो छुट मतदातामा चाहिने नाम लेखाउनको लागि फेरि फर्किएर आफ्नै जिल्लामा आउँदाखेरि उनीहरूलाई धेरै समय पनि लाग्छ।
यो बे जिल्ला
अब त्यस कारणले पुरानो विगतमा चाहिँ तपाईँलाई 75 जिल्लामा चाहिने मतदाता नामावली संकलन गर्ने र संकलित भएको नामावली आफ्नो जुन जिल्ला हो, जुन आफ्नो स्थानीय निकाय या मतदान केन्द्र हो, त्यो मतदान केन्द्रमा पठाइदिने जुन पद्धति छ, अहिले यो छुट मतदाता नामावली संकलन गर्ने क्रममा यो पद्धतिलाई पनि तपाईँहरूले चाहिँ पुनः प्रयोग गरिदिनुहोस्, लागू गरिदिनुहोस् र जहाँ जो छ त्यहीँ चाहिँ तपाईँहरूले मतदाता नामावली संकलन गरिदिने, फोटो खिचिदिने र आफ्नो मतदान केन्द्रहरूमा पठाइदिने काम गर्नुहोस् भनेर यही चाहिँ हामीले चारवटा अब बुँदामा चाहिँ उहाँहरूलाई ध्यान आकर्षण गऱ्यौँ र आग्रह गऱ्यौँ निर्वाचन आयोगले यसलाई गम्भीरतापूर्वक लिइदिनुहोस्, अन्य राजनीतिक दलहरूसँग पनि अब यसमा चाहिँ हामीले छलफल र संवाद गरौँला, सरकारले पनि यसमा गम्भीर बनोस् र कुनै पनि नेपाली नागरिक जसको उमेर पुगेको छ उसको चाहिँ नि मतदाता नामावलीमा नाम नछुटोस् र मतदान गर्न चाहने सबै नेपालीले मतदानको समयमा मतदान गर्न पाउनुहोस् र अत्याधुनिक चाहिँ नि यो मतदान प्रविधिलाई पनि निर्वाचन आयोगले नेपालमा प्रयोग गर्न जरुरी छ भन्दाखेरि यसमा चाहिँ नि अब कतिपय कुराहरू चाहिँ नि अहिले लागू गर्न सकिएला, कतिपय यसलाई प्रक्रियामा अगाडि लिएर जान सकिएला, अनलाइनबाट पनि चाहिँ तपाईँलाई मतदान गर्न सक्ने खालका प्रविधिहरू पनि नेपालमा पनि भित्राउन जरुरी छ किनकि लाखौं लाख चाहिने नेपाली युवाहरू विदेशमा रहेको अवस्था छ र त्यसले गर्दाखेरि यो सबै कुराहरू हामीले प्रधानमन्त्रीजीलाई पनि अवगत गरायौं हाम्रो पार्टीको तर्फबाट, नेपाली कांग्रेस तर्फबाट र प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई पनि हामीले चाहिने यो कुराको जानकारी गरायौं, उहाँहरूले यसलाई गम्भीरतापूर्वक लिनुभएको छ, कतिपय हामीले अहिले सकौंला, कतिपय यसलाई प्रक्रियामा अगाडि बढाउँला, यो चाहिँ नि सबै नेपालीहरूको नाम चाहिँ नि मतदाता नामावली सूचीमा रहोस् र सबै नेपालीहरूले मतदान प्रक्रियामा, निर्वाचन प्रक्रियामा सहभागी हुने खालको चाहिँ नि वातावरण बनोस् भन्ने कुरा यो सकारात्मक कुरा हो। यो यसको चाहिँ नि अब हामीले के सकिन्छ तत्कालका लागि त्यसका लागि हामीले प्रयत्न गर्छौं भनेर प्रधानमन्त्रीजीले पनि भन्नुभएको छ, प्रमुख निर्वाचन आयुक्तजीले पनि भन्नुभएको छ।
तपाईँले यो ध्यान आकर्षण गराउँदा यो चाहिँ गर्नै पर्ने काम हो, तर हाम्रो कानूनी बाध्यता मतदाता नामावली सम्बन्धी विधेयकमा हामीले के व्यवस्था गरेका छौँ भने निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न पाइँदैन। अब यदि तपाईँहरूले भनेको अनुसार चाहिँ साउनभरि चाहिँ मतदाता नामावली संकलन गर्ने हो भने चुनावको बाँकी दुईवटा चुनावको मिति साउनभरमा घोषणा हुँदैन, त्यसो हुँदा चाहिँ यो जुन तपाईँले यसमा ढिला हुने हो कि यसतर्फ
होइन? हामीले हाम्रो तर्फबाट भन्यो होइन, अब निर्वाचनको मिति चाहिँ तपाईँलाई तत्कालै घोषणा हुने हो भने त अब मितिको बारेमा चाहिँ नि अब केही कठिनाई होला र हरेक जिल्लामा गएर मतदाताहरूको नाम संकलन गर्ने क्रममा त जति दिनसम्म अहिले सकिन्छ, मानौ कि अहिले जति दिनलाई तोकिएको छ, सीमा तोकिएको छ, त्यतिभित्र त हरेक जिल्लामा गएर लिइदिन सकिन्छ होइन? अब त्यस भए अब यो मतदान केन्द्र के अरे मतदान केन्द्रमा पुग्न सकिएन पहिला जस्तो या वडामा पुग्न सकिएन भने पनि कमजोर स्थानीय निकायको 744 चाहिँ केन्द्रमा पुग्न सकिन्छ। हामीले उठाएका चारवटा जुन इस्युजहरू छन् त्यो इस्युज मध्ये चाहिँ नि अब निर्वाचन आयोगले के चाहिँ सक्छ, समय सीमाका कारणले पनि, आफ्नो साधन स्रोत र चाहिँ नि प्राविधिकीहरूको कारणले पनि, जनशक्तिको कारणले पनि, त्यो कुरा निर्वाचन आयोगले गरोस् भनेर हामीले आग्रह गर्दाखेरि हामी यसमा विचार गर्छौँ, छलफल गर्छौँ र सरकारसँग पनि हामी यसमा चाहिँ छलफल गर्छौँ र प्रधानमन्त्रीले पनि म निर्वाचन आयोगसँग परामर्श गर्छु, छलफल गर्छु भनेर चाहिँ सकारात्मक कुरा भन्नुभएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारीमा भइरहेको ढिलाइबारे छलफल गरिरहेका छौं। कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु।
उज्यालो सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बधिर नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारीमा भइरहेको ढिलाइबारे छलफल गरिरहेका छौं। निर्वाचन आयोगले भनेको मिति गुज्रिन लाग्दा समेत सरकारले अझै क्षेत्र निर्धारण आयोग गठन गरेको छैन। अर्कोतर्फ सरकारले पूर्णता नपाउँदा दैनिक काम समेत प्रभावित हुन थालेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड।
यो राज्यपालसँगको कुराकानीको बारेमा वार्ताको बारेमा कुरा गर्नु अलिकति पनि जोडियो। उहाँहरूसँगको वार्ता र छलफल अलिक सकारात्मक भएको विगतको अवस्था भन्दा हामी अलिक अग्रगामी अवस्थामा पुगेका हौं। अब
उहाँहरू पनि स्थानीय निकायमा भाग लिनुहोस् र छवटा दल विविध दल मिलेर जाने एउटा दल बनेको छ र उहाँहरूले पहिला के भन्नुभयो भने हाम्रो दलै चाहिँ दर्ता गर्ने प्रक्रियामै हामी सामेल हुन पाएनौ। त्यस कारणले अब जेठ 31 चुनावलाई चाहिँ हामीले असार 14 पुर्यायौं र असार 14 पनि प्राविधिक रूपमा कानून रूपमा चाहिँ केही कठिनाईहरू भए। त्यस कारणले चाहिँ तपाईँहरूले 2 नम्बर पर्दैको चुनावलाई चाहिँ केही पछाडि सार्नुहोस् भन्दाखेरि त्यो पनि चाहिँ सरकारले मान्यो, निर्वाचन आयोगले पनि मान्यो र अहिले उहाँहरूको दल पनि दर्ता भएको छ। होइन अब चुनाव चिन्हको हकमा निर्वाचन आयोगको भनाइ के छ भने मतदाता परिचय मतदाता चाहिँ तपाईँलाई मतपत्र पहिले नै प्रिन्ट भइसकेको हुन्छ होइन, त्यस कारण अहिले चाहिँ फेरि अब नयाँ चुनाव चिन्ह चाहिँ छाप्न गाह्रो होला। प्राविधिक कुराहरू पनि छन्, केही अब कानुनी कुराहरू पनि छन्। त्यसले गर्दा उहाँहरूको 6 दलले पहिला प्रयोग गरेको कुनै चुनाव चिन्ह त्यहाँ चाहिँ समावेश गरिरहेको छ भने त्यो चुनाव चिन्ह सामूहिक रूपमा लिन चाहनुहुन्छ भने
त्यो कानुनी व्यवस्था गरिसकेको
गर्न सक्नुहुन्छ भनेर कानुनी व्यवस्था पनि भएको छ। त्यस कारणले उहाँहरू चुनावी प्रक्रियामा अब पार्टी दर्तादेखि लिएर अगाडि बढ्नु भएकै छ। तथापि केही राजनीतिक मुद्दाहरू या संविधान संशोधनका चाहिँ जुन उहाँहरूको माग छ अब त्यसलाई पनि हामीले सम्बोधन गर्ने, किनकि नेपालको चाहिँ समग्र नेपालको समृद्धिका लागि, राष्ट्रियताको सम्बोधनका लागि, लोकतन्त्रको पनि सम्बोधनका लागि र मुलुकमा शान्ति र समृद्धिका लागि शान्ति स्थापना र मुलुकले चाहेको जस्तो जनताले चाहेको जस्तो विकासका लागि नेपालका राजनैतिक दलको बीचमा एकता र समन्वय र मेलमिलाप नगरी हुँदै हुँदैन होइन। त्यस कारणले नेपालको एउटा भूभागमा उभिएर अर्को भूभागका जनतालाई गाली गरेर मुलुकमा एकता स्थापित हुँदैन, नेपालको राष्ट्रियता पनि बलियो हुँदैन। काठमाडौँको टुनी खेलमा उभिने मधेसका जनतालाई गाली गर्ने, मधेसीलाई गाली गर्ने अनि मधेसमा उभिने पहाड़ी जनतालाई गाली गर्ने, यो खालको मधेस र पहाड़को द्वन्द्व चर्काएर कुनै पार्टीले आफ्नो चाहिने मनसुबा पूरा गर्न सक्ला, आफ्ना कार्यकर्ता र जनतालाई चाहिँ उद्वेलित र चाहिँ तपाईँलाई आन्दोलित गर्न सक्ला, तर मुलुकको राष्ट्रिय एकताको अभिवृद्धि, मुलुकको चाहिँ तपाईँलाई राष्ट्रियताको सम्वर्धनका लागि त्यसले चाहिँ भोलि कालान्तरमा धेरै ठूलो नोक्सान हुन्छ। मुलुकलाई एक बनाउनलाई त द्वन्द्वको सम्बोधन गर्नु पर्यो नि, समस्यालाई सम्बोधन गरेर चाहिँ हामी हातेमालो गर्नु पर्यो नि त। आपसमा चाहिँ आक्रमकता कारणले चाहिँ तपाईँलाई मुलुकमा एकता र द्वन्द्वको सम्बोधन गर्न सक्दैन। त्यस कारणले सबै राजनैतिक पार्टीहरूले चाहिँ एकता र मिलमिलापमै आउनुहोस् भन्ने चाहिँ हाम्रो नेपाली काङ्ग्रेसको धारणा हो होइन। हामी लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने भएको कारणले अन्य राजनैतिक दलका मूल्य मान्यताहरूलाई र अन्य राजनैतिक दलका अस्तित्वलाई पनि सअस्तित्वलाई पनि हामी स्वीकार गर्दछौं। यो क्रममा राज्यपालले उठाएका मुद्दाहरूलाई पनि त्यसलाई पनि सम्बोधन गरेर उहाँहरूलाई पनि आन्दोलनमा जाने, मधेसलाई आन्दोलित गर्ने भन्दा पनि मधेसी जनताहरूको मनोभावनालाई राजनैतिक रूपमा पनि, आर्थिक रूपमा पनि, सामाजिक रूपमा पनि र मनोवैज्ञानिक रूपमा पनि, उहाँहरू नेपाली नै हो, उहाँहरू पनि राष्ट्रवादी नेपाली नै होइन, कुनै पनि नेपालको भूभाग चाहिँ खण्डित भयो भने नेपालको राष्ट्रिय अखण्डतालाई पनि त्यसले प्रभाव पार्छ। त्यस कारणले यो नेपाललाई एक बनाएर हामीले जुन चाहिने हाम्रो विरासतमा नेपाल पाएका छौं यसको समग्र नेपालको रक्षा गर्ने पनि हाम्रो सामूहिक दायित्व हो। त्यसमै चाहिने हामीले सबै पार्टी आउनुहोस्, मूलधारमा आउनुहोस्, संवाद गरौं, छलफल गरौं, मिलेर अगाडि बढौं, मिलेरै मुलुक चलाउँ भनेर चाहिँ नेपाली काङ्ग्रेसले भनेको।
त्यसका लागि अब यो संविधान संशोधनको एजेन्डा चाहिँ केही समयलाई स्थगित गरेर चाहिँ राज्यपाल चुनावमा आउन चाहिँ तयार देखिएको तपाईँहरूसँगको वार्ता छलफलमा
होइन। संविधानको चाहिने के भने अब सहमतिमै लैजाउँ नम्बर 1, किनकि हिजो हामीले नेपालमा चाहिँ नेपाली जनताहरू एकदलीयता चाहँदैनन्, निर्दलीयता चाहँदैनन्, बहुदलीय शासन व्यवस्था हाम्रो चाहना हो। निरङ्कुशता, अधिनायकवाद या तानाशाही शासन व्यवस्था हामीलाई स्वीकार्य छैन। हामीलाई त लोकतन्त्र चाहिन्छ, प्रजातन्त्र चाहिन्छ, जनअधिकार चाहिन्छ भनेर हामीले भन्दाखेरि 30 वर्षसम्म पञ्चायतले मानेन नि त। पञ्चायत बदल्न चाहिँ हामीलाई 30 वर्ष लाग्यो। हिजो अब नेपाली जनताको चाहना अब संघीय लोकतान्त्रिक गणतन्त्र हो। नेपालमा कुनै जनविरोधी या निरङ्कुश राजतन्त्र चाहिँ हामी चाहँदैनौँ भनेर नेपालको युवा पुस्ता लाग्दाखेरि यो बदल्न पनि 10 वर्ष लाग्यो। त्यहाँदेखि अहिले चाहिँ नेपालमा शान्ति र समृद्धि नेपाली जनताले चाहेको हो, नेपालमा द्वन्द निम्ताउन चाहेको होइन। त्यस कारणले अरू दलहरू पनि आउनुहोस्, सबै नेपालीहरूको चाहिँ अब सम्मान हुने खालको, सबैले हामी नेपाली हौ, हामीलाई समान अधिकार छ, कुनै पनि नेपाली चाहिँ अब दबेर बस्नु पर्दैन। कुनै पनि नेपालीले चाहिँ चाहे हिमालका नेपाली हुन्, चाहे पहाड़का नेपाली हुन्, चाहे तराई मधेसका नेपाली हुन्, हामी सबैको साझा प्रयत्नले नेपालको सम्वर्धन र नेपालको चाहिँ विकास गर्ने हो भन्ने मूलधारमा ल्याउने कोसिस गर्नु नै यो राष्ट्रियताको प्रवर्धन हो। अब हामी यो भनिरहेछौँ भने कुनै दलले के भन्छ भने एक ठाउँमा उभिएर अर्कालाई गाली गरेर नेपाली समाजलाई चाहिँ तपाईँलाई द्वन्द्वमा लगेर आक्रामक ढंगले कसैलाई दोषारोपित गरेर राष्ट्रियताको प्रवर्धन हुन्छ भन्ने जुन खालको गरेछ त्यो बिल्कुलै गलत हो। त्यस कारणले जुन दलले अहिले संविधान संशोधन, यो संविधान संशोधन मुलुकलाई बलियो पार्न हो, संविधानलाई नै बलियो पार्न हो, संवैधानिक प्रक्रियालाई र लोकतान्त्रिक मूल्य पद्धतिलाई नै बलियो पार्न हो। त्यस कारणले चाहिँ अहिले त्यसका लागि संविधान संशोधन आवश्यक छ। अहिले चाहिँ तपाईँलाई कुनै भूभागले यो संविधानलाई सहजतापूर्वक लिएन, या मधेसले संविधानलाई सहजतापूर्वक लिएन, अहिले त मधेसको अधिकारको कुरा छ, मधेसी जनताको समान हकको कुरा छ। भोलि मधेस चाहिँ नि विभाजित गर्ने शक्ति बलियो भएर आयो भने त्यो त झनै चाहिँ समस्या बढेर गयो नि त, द्वन्द झनै बढेर गयो नि त, मुलुकको राष्ट्रियतालाई पनि त्यसले आघात पुर्याउँछ नि त।
तर यसो भनिरहँदा चाहिँ एउटा आरोप तपाईँहरूमाथि नेपाली काँग्रेसमाथि के पनि लाग्छ भने राजापा चुनावमा आयो भने नेपाली काँग्रेसलाई चाहिँ संख्याका हिसाबले घाटा लाग्ने भएका कारणले गर्दाखेरि जुन शहीद घोषणा, मृतकका परिवारलाई राहत, यस्ता सामान्य कुराहरू गरिदिँदा पनि राजापा चुनावमा आउँथ्यो, तर काँग्रेसले र सत्तारूढ दलले चाहिँ त्यो गर्न चाहेनन् किनकि उनीहरूलाई घाटा लाग्छ भने आरोप।
मधेस केन्द्रित दलहरू चुनावमा आओस्, राजापा पनि चुनावमा आओस्, त्यसका लागि नै हामीले बारम्बार चुनावलाई चाहिँ सार्दै पनि आएको हो नि, र उहाँहरूका मागलाई, सम्भव मागलाई चाहिँ हामीले पूरा गरेकै छौं। मुद्दा लागेलाई चाहिँ मुद्दा फिर्ता लिइदिने होइन, नेपाल सरकार मन्त्री परिषदले फिर्ता लिन्छ, कतिपय त्यसमा कानूनी झमेला भएको कारणले हामीले निर्णय गर्ने बित्तिकै अदालतले मान्दै हुँदैन, उनीहरूलाई चाहिँ हामीले कतिपय शहीद घोषणा गरेर चाहिँ शहीद बापत चाहिँ उनीहरूको परिवारलाई चाहिँ पनि हामीले सहयोग गरेका छौं। त्यस कारण यतापट्टि चाहिँ अब हामीले जानकारी दिन सकेनौँ कि के हो थाहा छैन, नभए यसमा चाहिँ हामी एकदमै लचिलो भएर होइन मधेसमा भएको जनआन्दोलनलाई पनि हामीले जनआन्दोलनकै रूपमा लिएर त्यसमा सहभागी भएका मधेसका दाजुभाइ दिदीबहिनीहरू या मधेसमा बसोबास गर्ने दाजुभाइ दिदीबहिनीहरू र त्यसमा सहभागी हुने पार्टी कार्यकर्ता सबैलाई हामीले सम्मान नै गरेका छौँ। र हाम्रो चाहिँ चुनावमा कस्तो परिणाम आउँछ भन्ने होइन, चुनाव चाहिँ हामीले सम्पन्न गरेपछि मुलुक बलियो हुन्छ,
प्रणाली विकास गर्नु,
प्रणाली विकास हुन्छ, संविधान चाहिँ तपाईँलाई बलियो भएर जान्छ, संवैधानिक पद्धति र प्रक्रिया चाहिँ तपाईँलाई जनताको घर दैलोमा पुग्छ, र जनताले चाहिँ प्रजातान्त्रिक हक अधिकार सहजतापूर्वक उपलब्ध गर्ने वातावरण बन्छ, र मुलुकमा शान्ति छाउँछ, र शान्तिपछि मात्रै मुलुकको समृद्धि र विकासको जनताको जुन चाहना छ त्यो समृद्धि र विकासको चाहिँ ढोका खुल्छ, र नेपालको चाहिँ जुन हाम्रो साधन र शक्ति छ त्यसलाई हामीले पूर्ण रूपमा प्रयोग गर्न सक्छौँ भन्ने नै हाम्रो ठहर हो।
भनेपछि उहाँहरू पनि चुनावमा आउनुहुन्छ अब असोज 2 गतेको भन्ने कुरामा
आउनुहोस् भन्ने हाम्रो आग्रह छ। उहाँहरू चुनावमा आउनकै लागि चाहिँ हामीले चैतबाट वैशाखमा, वैशाखबाट जेठमा, जेठबाट असारमा, असारबाट असोजमा चुनाव सारेको त्यसैको लागि हो नि त।
हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ, अब अलिकति सरकार विस्तारको बारेमा कुरा गरौँ। सरकार विस्तारमा किन ढिला भइरहेको छ, एकजना तपाईँ प्रधानमन्त्रीले चाहिँ विश्वास गरेको व्यक्तिको रूपमा पनि चिन्नुहुन्छ।
होइन, सरकार विस्तार क्रममा पनि हामीले अब नेपाली काँग्रेस तयारै छ, नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र पनि तयार नै छ, तर अहिलेको जुन कालको नेपाली काँग्रेस र माओवादीको बीचको चाहिँ गठबन्धन कोलिएसन छ, यो कोलिएसनलाई चाहिँ अलिक फराकिलो पार्ने, यो कोलिएसनमा सहभागी भएकाहरूलाई फेरि फर्काएर ल्याउने, यो कोलिएसनमा सहभागी नभएकाहरूलाई पनि कोलिएसनमा सहयोग गराउने, उहाँहरूलाई पनि सरकारमा चाहिँ अब सम्भव भएसम्म सरकारमा उहाँहरूलाई पनि सहभागी गराउने, त्यो हिसाबले पनि हामीले चाहिँ गृह कार्य गरिरहेका छौँ। र दोस्रो कुरा, अब यो संविधान संशोधनमा पूर्ण सहमति भएन भने दुई तिहाई बहुमत पनि पुगोस् र दुई तिहाई बहुमत पुर्याउनको लागि सरकार निर्माणमा पनि कोलिएसनलाई चाहिँ अलिक फराकिलो बनाउने त्यसका लागि नै राम्रो कामका लागि नै सत्प्रयास गर्ने क्रममा चाहिँ यो केही विलम्ब भएको
हो। तर संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने उद्देश्यले केही समय रोकियो भने पनि अब दुई तिहाई नपुग्ने स्थिति लगभग प्रष्ट भइसक्यो, त्यसबाट सरकार र सत्तारूढ दल पनि पछि हटिसके।
अझै पनि हामीलाई आशा छ दुई तिहाई पुग्छ, अझै पनि हामीले आशा गरौं दुई तिहाई पुग्छ, किनकि यो संविधान संशोधन चाहिँ तपाईँलाई कसैको तुष्टिकरणको लागि मात्रै होइन नि, एउटा तराईमा रहेको एउटा मधेसमा रहेको मधेसी मान्छे जसले नेपालको दक्षिणी सीमाको भूभागको रक्षा गरेका छ, तराईमा जस्तै भारतको केन्द्रीय सरकारले बाँध बाँध्यो या प्रादेशिक सरकारले कुनै ठूलो अल्को सडक बनायो त्यसको जल डुबान त तराई नै हुन्छ नि, तराईको सीमाको रक्षा त त्यही तराईका नागरिकले गर्नुभएको छ नि त, उहाँहरूको खेत त्यहीँ छ, घर त्यहीँ छ, आँगन त्यहीँ छ, गोठ त्यहीँ छ, नेपालको लालपूजा लिनुभएको छ, त्यहीँ बस्नुहुन्छ उहाँहरू, पुस्तौंदेखि बस्नुहुन्छ, दशौं पुस्ता बीसौं पुस्तादेखि बसेका पनि त्यहाँ नागरिकहरू छन्, पूर्वमा राजवंशीहरू हुन्न, कहीँ चाहिँ तपाईँलाई चाहिँ थारू यादव होइन चौधरी त्यसपछि अरू जनजाति पासी पासवान जयसवालदेखि लिएर चाहिँ मुसलमान लगायत मेचीदेखि महाकालीसम्म तराईको सीमामा जम्मै मधेसवासी तराईवासी मधेसीहरू त हुन्ने, उनीहरूले नै त्यहाँको भूलको रक्षा गरेका छ। जब उहाँहरूले चाहिँ नि यो संविधानले हामीलाई बराबर अधिकार दियोस्, संविधानमा भएका कतिपय कुराहरू यो अधिकार छ भनेर हामीले उहाँहरूलाई सम्प्रेषित पनि गर्न सकेका छैनौँ,
भनेपछि हामी
दोस्रो कुरा केही कुराहरू अपुरो भयो भन्नुभएको छ उहाँहरूले, त्यो अपुरो कुराहरूलाई पनि हामीले संविधान संशोधनको माध्यमबाट त्यसलाई अगाडि बढाइदिउँ र तपाईँहरू नेपालको समान चाहिने अधिकार भएको नागरिक हो, तपाईँहरूले नेपालको समृद्धिका लागि नेपालको रक्षाको लागि परापूर्व कालदेखि तपाईँहरूले चाहिँ तपाईँहरूले काम गर्दै आउनु भएको छ, त्यो कुरा स्थापित गर्नका लागि संविधानमा केही संशोधन गर्ने क्रममा यो चाहिँ मुलुकलाई अब एक बनाएर लिएर जाने, मुलुकको द्वन्द्वको सम्बोधन गर्ने, मुलुकको मतान्तर हिंसाको चाहिँ नि सम्बोधन गर्नकै लागि भएको हो, त्यहाँ यो कुरा आज नमान्नेले पनि भोलि मान्नुपर्छ, मान्नु पर्दैन, त्यस कारणले हामी यो संविधान संशोधन चाहिने यो प्राविधिक कुरा मात्रै होइन, यो मधेसका जनताहरूलाई र समग्र नेपालीहरूको मनोभावना अनुसार नै हामीले चाहेको जस्तो संविधान, हाम्रो लागि संविधान, हामी सबैको साझा चाहिने यो दायित्व हो, हामी सबैले चाहिने बनाएको हो भन्ने खालको साझा जिम्मेवारी साझा अनरसिपका लागि पनि यो संविधानलाई हामीले संशोधन गर्न खोजेको हो।
त्यसका लागि दुई तिहाई पुर्याएर भनेपछि कहिलेसम्म यो सरकारले पूर्णता पाउला, किनकि निकै समय भइसक्यो, धेरै काम प्रभाव
होइन, अब सरकार बन्ने काम पनि सरकार विस्तार हुने काम पनि हुँदै गर्छ, संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ भनेर चाहिँ हामीले पार्टी सभापतिलाई पनि भनेका छौँ, पार्टीका नेताहरूलाई पनि भनेका छौँ, प्रधानमन्त्रीलाई पनि हामीले भेटेर भनेका छौँ, संविधान संशोधन गर्ने प्रक्रिया पनि अगाडि बढाउनुहोस्, सरकार विस्तार गर्ने प्रक्रिया पनि अगाडि बढाउनुहोस् र बाँकी निर्वाचनहरूलाई चाहिँ नि सम्पन्न गर्ने क्रममा पनि अगाडि बढ्नुहोस् र सबै राजनीतिक दलसँग संवाद सहमति सहकार्यका लागि पनि प्रयत्न गरिरहनुहोस् भनेर हामीले नेताहरूलाई भनेका छौँ र नेताहरू यसका लागि लागिरहनु भएको छ,
भनेपछि परिणाम निस्किन्छ,
राम्रै परिणाम आउँछ।
समय दिनुभयो,
धन्यवाद। धन्यवाद।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड। बधिर नेपालको आजको अंकमा हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा भइरहेको ढिलाइबारे कुराकानी गर्यौं। कांग्रेस नेता बालकृष्ण खाँडसँग गरिएको कुराकानी सँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बधिर नेपालको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।